نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي اللہ تعالیٰ کی توفیق سے صحیح بخاری کا اگلا سیشن شروع کریں گے کتاب الصلاۃ کی کنٹینیوشن ہے حدیث نمبر 262 سے شروع کریں گے 261 پیج نمبر 222 222 ہے 222 اس میں بھی قبلے ہی کے کچھ احکامات پہ مزید بات ہوگی اور یہ ہم دیکھ رہے ہیں کہ کچھ چیزیں جو مختلف حصوں میں ہمارے سامنے آ رہی ہیں تو اس سے صرف ایک ہی ٹاپک پہ ہی نہیں بلکہ مختلف چیزیں بھی ہمارے سامنے آتی ہیں تو آئیے دیکھتے ہیں روایت عن عبداللہ ابن مسعود رضی اللہ عنہ قال حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ انہوں نے فرمایا صلی النبی صلی اللہ علیہ وسلم نماز پڑھی نبی صلی اللہ علیہ وسلم نے قال ابراہیم کہا ابراہیم نے یہ ابراہیم نحی ہیں جو حدیث کے اندر یعنی جو نیریٹرز میں سے آ رہے ہیں راوی ہیں عن القمت الراوی عن ابن مسعود رضی اللہ عنہ یعنی ابراہیم یہ حدیث حضرت القمہ سے اور وہ ابن مسعود سے روایت کرتے ہیں یعنی یہ حدیث کی چین ہے بیسیکلی کیا کہتے ہیں لا ادری میں نہیں جانتا زیادہ او نقصا کہ کمی کی یا زیادہ یعنی آپ نے نماز میں کچھ کم کر دیا تھا یا زیادتی کی تھی لیکن کچھ ہو گیا تھا یعنی نماز میں نبی صلی اللہ علیہ وسلم سے یا تو ایک رکعت زیادہ پڑھائی گئی تھی یا ایک رکعت کم ہو گئی تھی مجھے یاد نہیں ہے لیکن کچھ ہوا تھا پھر کیا ہوا فلما سلم قیل له پھر جب آپ نے سلام پھیرا تو آپ سے کہا گیا لوگوں نے کیا کہا یا رسول اللہ اے اللہ کے رسول احدث فی الصلاۃ شیء کیا نیا حکم آ گیا نماز میں کچھ دیکھیں صحابہ اپنی عقل یوز ہی نہیں کرتے تھے مجھے ایسے لگتا ہے کہ جیسے ہماری زبان میں کہتے ہیں نا مٹی کے مادو کوئی ہم جیسا ہو تو تنقیدی شروع ہو جائے اللہ کے نبی کیا ہو گیا آپ نے غلطی کر دی اور ہم تو چھپ سے کہتے آپ نے غلطی کر دی بس آپ نے تو پتہ نہیں کیا کر دیا اب اللہ ہی آپ کو معاف کرے ہاں ہم عموماً دین کے ساتھ دینداروں کے ساتھ اسی طرح کا رویہ اختیار کرتے اور صحابہ کیا کہتے تھے یہ ادب ہے دیکھیں یہ مینرز ہیں ایٹیکیٹس ہیں بات سننے کے انداز ہوتے ہیں بات بیان کرنے کا بھی انداز ہے اس کو آپ کہتے ہیں پازیٹیو کریٹیسزم یا کسی کو کوئی بات کہی ایسے انداز سے کہیں کہ اگلے کو خود ہی سمجھ آ جائے گی بجائے اس کے کہ یہ کہا چلا کہ نبی آپ نے غلطی کی یہ کیا کہہ رہے ہیں کہ نماز میں کوئی نیا حکم آ گیا اچھا یہی طریقہ اگر ہم اپنے بچوں کے ساتھ یوز کریں ان کو تربیت کے دوران ٹوکنے میں روکنے میں اور یہی چیز ہم اپنے دین کے ساتھیوں کے ساتھ استعمال کریں تو بیسٹ لیڈرشپ کوالٹیز ہیں کیونکہ انسان نیگیٹو سینٹنسز سن کر ایک دم اگریسو ہونے لگتا ہے تو یہ کہا جاتا آپ نے غلطی کر دی کیا سن میں آئے گا اور یہ کہ اللہ کے نبی کوئی نیا حکم آ گیا پھر وہ خود پوچھیں گے میں نے کیا کیا تو بات تو وہ تھوڑی دیر بعد سامنے آنی ہے تو وہی بات ہے کہ لفظوں کا فرق جو ہے وہ چیز کو بدل دیتا ہے ورنہ چیز کوئی نئی نہیں ہوتی دنیا میں خیر آپ نے پوچھا کیا ہوا قال وما ساقا بھئی تم یہ بات کیوں کہہ رہے ہو قالو پھر صحابہ بولے صلیت قضا وقضا کہ آپ نے اس طرح سے اور اس طرح پڑھا دیا یعنی آپ سوچ سکتے ہیں کہ صحابہ نے پھر بھی آپ کو کیا بتایا کہ آپ نے کچھ اس طرح سے کر دیا یعنی بہت زیادہ آپ کو پھر بھی ڈائریکٹلی یہ بات نہیں بتا دی خیر فسنا رجلئی ہی وستقبل القبلتا یہ سن کر آپ نے اپنے دونوں پونچھ سمیٹے سنا جو ہے نا سنئی سے لپیٹنا تسنیہ ڈیول یہ جو ہم پڑھتے ہیں نا سنا اللہ کی سنا بیان کرو وہ بھی یہی لفظ ہے سنا کا لفظی معنی کیا ہوتا ہے رپیٹ اور یہ جو تسنیہ کا لفظ ہے وہ بھی اسی سے یعنی ایک کے بعد دوسرا یعنی اس میں ریپیٹیشن ہو گئی اللہ کے نبی نے یہ بات سنی فوراً کیا کیا اپنے دونوں پونچھ سمیٹے وستقبل القبلہ تھا اور قبلے کی طرف رخ کیا وہ سجدہ اور سجدہ کیا سجدہ تین دو سجدے یعنی فوراً آپ نے اس بات کو سن کر اس کا ایکشن کیا لیا کہ دوبارہ اپنے پاؤں سمیٹے کیونکہ نماز کے بعد لوگ تھوڑا سا ریلیکس ہو کے بیٹھ جاتے ہیں تو آپ دوبارہ اپنی پوزیشن کو ہولڈ کرتے ہیں پھر آپ نے اپنے پاؤں سمیٹ کر قبلے کی طرف منہ کیا پھر دو سجدے کیے ثم سلم پھر آپ نے سلام پھیر لیا فلما پس جب اقبلا ہماری طرف کیا علی نبی وجہی اپنے چہرے کو قالا تو فرمایا انہ لو حدث فی الصلاۃ شیء یہ ہے اگر ہو جائے کوئی نئی بات یعنی اگر ہو جاتی کوئی نئی بات صلاۃ نماز میں لنبعتکم بہ میں اس کی تمہیں ضرور خبر دیتا مطلب یہ ہے کہ کوئی نیا حکم نہیں آیا ولیکن لیکن بات کے اب اس جملے کو ذرا سنیے گا اور آج لوگ نبی صلی اللہ علیہ وسلم کے بارے میں جو ایگزیجوریشن کرتے ہیں اس کو میچ کیجئے گا اس جملے سے آپ کی کثر نفسی دیکھیے کتنے آپ اپنے آپ کو لو پروفائل پہ رکھتے ہوئے کہتے ہیں انما انا بشر مثلکم میں ایک بشر ہوں تم جیسا بالکل یہی چیز سورت کہف کے آخر میں بھی آتا ہے انما بشر مثلكم, میں تمہارے جیسا انسان ہوں. انسا کما تنساؤں, میں بھی بھول جاتا ہوں جس طرح تم بھول جاتے ہو. سنیے, اللہ کا نبی اور بھول جائے, ہاں بھول سکتے ہیں, کوئی بات نہیں. بھول اللہ نے حضرت آدم میں بھی ڈال دی تھی, انسان میں ڈالی ہوئی ہے. تو کہا میں بھول جاتا ہوں, فائزہ نسیت ہوں. اب آپ دیکھیے خود لوگوں کو کہہ رہے ہیں, اگر کبھی میں بھول جاؤں, فیوچر میں بھی ہو سکتا ہے, فذکرونی, تو مجھ کو یاد دلا دیا کرو. یہاں تک آپ نے اپنے بارے میں کہا, پھر دوسروں کو کہا. وَإِذَا شَكَّ أَحَدُكُمْ فِي صَلَاتِهِ, اور جب شک ہو کسی ایک کو تم میں سے اپنی نماز میں. کیا شک ہو, یعنی کہ تین پڑھی ہیں کہ چار پڑھی ہیں. سم ٹائم شیطان ہمیں اس مغالطے میں ڈال دیتا ہے کہ پتہ نہیں کتنی رکعتیں پڑھی ہیں. تو کیا کرو, فل یتحر الصواب, فل یتح, تو پھر تحرر کر لو. تحرر کس کو کہتے ہیں, اس کو سمجھ لیجئے, شک کو نیچے ڈال دو, یقین کو اوپر لے آؤ. جس کو اردو میں آپ کہتے ہیں ظن غالب. کوئی بھی مثال عملی زندگی کی دینا چاہ رہی ہوں کہ دو چیزوں میں سے ایک پہ آپ کا شک ہوتا ہے لیکن دوسرے پہ دل زیادہ ٹھکرا ہوتا ہے. میرا خیال ہے چھ لوگ آئے تھے لیکن شاید چار ہی تھے. اچھا چلو پھر چھ ہوں گے, یعنی سوچیں کہ چار تھے یا چھ تھے. تو جس چیز پہ دل ٹھک جائے اس پہ تحرر کر لو. سمجھ آئی بات؟ تحرر ثواب کیا ہوتا ہے کہ دو چیزوں میں جب ڈاؤٹ ہو تو مائنڈ کو حرکت دے کے سوچیں کہ زیادہ چانسز کس چیز کے ہیں. آپ کہتے ہیں پتہ نہیں میں 9 بجے آئی تھی یا 9:15 آئی تھی, لیٹ سی. پھر آپ سوچیں اچھا نہیں 9 بجے تھے, نہیں نہیں 9:15 بجے آئی تھی. یعنی جس چیز پہ دل جم جائے وہ کام کر لو. پھر فل یتم علیہ, پھر اس کو پورا کر لو. ثم یسلم, پھر سلام پھیرو. ثم یسجد سجدتین, پھر سجدے کرو دو. کرنا کیا پتا چلا, اس کو آسانی سے سمجھ لیجئے کہ مثال ہے, آپ ظہر کی نماز پڑھ رہے تھے, آپ کو 4 رکعتیں پڑھنی تھی. سلام پھیرنے کے قریب آپ کو احساس ہوا کہ میں نے تو 5 پڑھ لی. اب آپ سوچیں, تحرر کریں, 4 پڑھی تھی کہ 5. اب آپ کو لگا کہ آپ نے 5 پڑھ لی ہیں, ایک زیادہ ہو گئی ہے نا, زیادہ جن کو. تو آپ کیا کریں گے, 2 سجدے کریں گے. اللہ تعالیٰ اس 5 کے ساتھ ان 2 سجدوں کو ملا کر آپ کو 2 نفلوں کا اجر دے دیں گے. اور اگر آپ کو شک تھا اور 5 نہیں 4 تھی یا 4 کی جگہ 3 تھی, تو یہ 2 سجدے آپ کی اس رکعت کو پورا کرنے کے قابل ہو جائیں گے. یعنی اللہ نے دیکھیے ہمیں اپنی مسٹیکس کو میک اپ کرنے کا طریقہ بھی سکھا دیے کہ تم اپنے بارے میں دیکھا کرو کہ اللہ سبحانہ تعالیٰ نے یہ کس طرح سے رکھا ہے. ٹھیک ہے, زیادہ ہو جائیں تو یہ کر لے, اور 3 یا 4 کے شک میں 3 کو سوچ لے کہ چلو 3 تو ہے ہی نا. پھر کیا کریں, اٹھیں, ایک رکعت پھر پڑھیں. بات واضح, نماز میں اگر شک ہے کہ کم ہوئی ہے تو پھر کھڑے ہو کے ایک رکعت پڑھیں. سلام پھیرنے کے بعد یا اس کے قریب 2 سجدے صحو کر لیں. ہوگا کیا, یا تو 3 تھے تو وہ 2 کھڑے کر کر آپ سے ایک رکعت پڑھائی گئی, اس سے مل کر آپ کی نماز پوری ہو جائے گی. اور اس غلطی پہ کہ آپ نے فرض میں ایک رکعت کم کرنے والے تھے, آخر میں 2 سجدے کر لیں گے. ٹھیک ہے, اور اگر آپ نے پہلے ہی پورے پڑھ لیے ہوئے تھے اور ایک زیادہ پڑھی ہوئی تھی تو یہ 2 آپ کے ایکسٹرا نفل کا اجر ہو جائے گا. تو یہی بات بتا دی گئی کہ جب شک ہو تو پھر شک کی بجائے جس پہ زیادہ یقین ہو اس کو لے لیجئے. ایک اور بات اس سے پتہ چلتی ہے کہ انبیاء کرام سے بھی بھول چوک ہو سکتی ہے, وہ بھی انسان ہوتے ہیں. پھر اسی طرح دوسری حدیث جو ہم نے دیکھی, اس میں کیا ہے کہ آپ نے نماز سے فراغت کے بعد منہ قبلے سے پھیر لیا تھا اور بتانے پر نئے سرے سے قبلے کی طرف منہ کیا تھا. جب کوئی جماعت سے نماز پڑھاتا ہے تو پھر فرض پڑھانے کے بعد سنت کیا ہے کہ پڑھانے والا اپنا رخ پھیر کر مقتدین کی طرف کر لے. جیسے اس وقت ہم بیٹھے ہوئے تو میرا منہ آپ کی طرف ہے, لیکن جب ہم سب جماعت سے نماز پڑھیں گے تو ہم سب کا رخ ایک طرف ہوگا. تو اس سے وہ حکم بھی نکل رہا ہے کہ چونکہ آپ کا رخ صحابہ کی طرف ہو چکا تھا, پھر صحابہ نے بتایا کہ آج آپ نے نماز میں یہ کمی یا بیشی کی ہے, تو پھر آپ واپس پلٹے اور اس کے بعد آپ نے 2 سجدے کیے. پھر اس کے بعد قبلے کے متعلق کیا حکم, ما جا فی القبلتی ولم یرا عیادتا علی من سہا فصل الی غیر القبلتی. قبلے کے متعلق کیا آیا ہے, اور جس شخص نے غیر قبلے کی طرف غلطی سے نماز پڑھ لی اس کے لیے کیا نماز کو دہرانا ہے کہ نہیں, یہ حکم ہے. اس میں عیادہ کا جو لفظ ہے نا, عود سے, اسی سے لفظ عید بھی ہے, بار بار آتی ہے, دھرا دھرا کے آتی ہے. تو کیا پتہ چلا کہ جو شخص غلطی سے قبلے کی طرف منہ کیے بغیر نماز پڑھ لے, پھر وہ کیا بعد میں نماز کو دہرائے گا کہ نہیں دہرائے گا, یہ چیز ہم یہاں دیکھیں گے اس ٹاپک میں. عن عمر رضی اللہ عنہ قال وافقت ربی فی ثلاث, بڑا پیارا جملہ لگتا ہے حضرت عمر کا. کہتے ہیں کہ حضرت عمر نے سے روایت ہے کہ فرمایا مجھے اپنے رب سے 3 باتوں میں موافقت کا شرف حاصل ہوا ہے. पहले बताइए कि मुवाफकत क्या होती है, क्योंकि हमारी तो उर्दू भी इतनी अच्छी नहीं है जी। बताइए, एक्सेप्टेंस कह लें, दोस्ती जी, जी एक जैसी, और भी एक लफ्ज़ होता है इसके लिए। उर्दू में मुवाफकत का लफ्ज़ समझ आता है आपको, क्या होता है? मैं आपसे कहती हूँ आपकी मेरी इस बात पे मुवाफकत हो गई, सिमिलैरिटी। सिमिलैरिटी भी कह सकते हैं। देखिए आप कुछ सोचें और अगला वही कह दे, वही कर ले, तो आप क्या कहते हैं उसको? ताईद हो गई। यानी अब देखिए कहना इनको क्या चाहिए सुलन, कि जो चीज मेरे दिल में आई थी अल्लाह ने वो कर दी, असूल ये है। लेकिन हजरत उमर की कसरे नफसी क्या है, ऑपोजिट कह रहे हैं, कहते हैं कि वाफक तुम, मैंने मुवाफकत की अपने रब की। मैं आपको थोड़ा सा सिनेरियो समझा दूं, फिर बात वाजे होगी। देखिए कि कोई हुक्म कुरान में नहीं था अभी, हजरत उमर का दिल चाहता था कि वो हुक्म आए, फिर वो हुक्म आ गया तो क्या हुआ? हजरत उमर के दिल में जो बात थी अल्लाह ने उसको वैसे ही कर दिया, ताईद कर दी। अब हजरत उमर क्या कह रहे हैं कि मैंने ताईद की अपने रब के हुक्म की, यानी कहना यही चाहते हैं कि जो मैंने सोचा वो हो गया। हम अपनी जबान में कहते हैं ना, जो मैंने सोचा वो हो गया, मैं अभी ये सोच रही थी तो आपने ये कह दिया। उमर ऐसे नहीं कहते थे, ऑपोजिट कहते थे। यानी ये उनकी आजजी और उनका बात करने का हुसन है कि तीन बातें ऐसी हैं कि जिसे मेरी और रब की बात मिल गई। वो बातें क्या थी? फकुल्तु, पहली बात, या रसूलुल्लाह, मैंने कहा अल्लाह के रसूल, लव इत्तखसना मिन मकाम इब्राहिम मुसल्ला, क्यों ना हम मुकाम इब्राहिम को मुसल्ला बना ले। यानी इनको ख्वाहिश थी कि कभी ये हुक्म आ जाए कि मकाम इब्राहिम, जो हजरत इब्राहिम के खड़े होने की जगह, उसके पीछे नमाज पढ़ने का हुक्म आ जाए। फिर क्या हुआ? फनजलत वत्तखिज़ू मिन मकाम इब्राहिम मुसल्ला, कहते हैं आयत नाजिल हो गई कि मकाम इब्राहिम को मुसल्ला बना लो। ठीक है, यानी जो इन्होंने सोचा रब ने वो कर दिया। इसीलिए आप कहते हैं हजरत उमर को साहिब इल्हाम शख्स कहते हैं। यानी अल्लाह ताला ने इनके दिल की बातों पे भी जो ये सोचते थे, जो इनकी विशेष थी ना, उसके मुताबिक कुरान नाजिल किया। ठीक है, फिर दूसरी आयत वायतुल हिजाब, आयत हिजाब भी इसी तरह नाजिल हुई। कुल तो मैंने कहा या रसूलुल्लाह, अल्लाह के रसूल, लौ अमरत निसा अका, कभी आप हुक्म दे दें अपनी बीवियों को, यानी काश अगर ऐसा हो जाए कि आप हुक्म दे दें अपनी बीवियों को, आई यह तजिबना, कि वो हिजाब कर लें, यानी वो साइड पे हो जाए। क्यों? फिन नहू, बस बेशक वो युकल्लिमुहुन्नल बर्रु वल फाजिर, क्योंकि हर नेको बद उनसे गुफ्तगू करता है। होता यह था कि अल्लाह के नबी चूंकि एक लीडर भी थे, आपके पास सरदार भी आते, अच्छे लोग भी आते, गलत नियत वाले भी आते। अब उस दौर में कोई बड़े बड़े घर तो थे नहीं, और मस्जिद नबी जैसी आज है वैसी तो थी नहीं, और सबसे बड़ी बात है कि अभी पर्दे का हुक्म ही नहीं आया था। तो वो अल्लाह के नबी के हुजरे में बैठते, वहां आपकी बीवियां भी होती जिस हुजरे में आप बैठे होते, तो वो बात उमर को बड़ी खोलती थी कि उमर कहते थे कि आप अपनी बीवियों को पर्दा कराएं, लेकिन अल्लाह के नबी खुद से कुछ नहीं कर सकते थे। लेकिन फनजलत आयतुल हिजाब, लेकिन यहां तक कि आयते हिजाब नाजिल हो गई। कौन सी और आयत हिजाब यहां नाजिल हुई थी? सूरत अल अहज़ाब की आयत हुई थी कि जब भी तुमने कुछ मांगना हो नबी की बीवियों से तो हिजाब के पीछे से मांगो। फिर वज तमा निसा नबी जी, और एका कर लिया या जमा हो गई, इतफाक कर लिया अल्लाह के नबी की बीवियों ने, फिल गैरती अलैही, एक ऐसी बात पर, यानी जिस पे उनको आपस में रश्क और तकाबत था। वो इशारा है जो सूरह तहरीम में कि अल्लाह के नबी की बीवियों ने वो जो बात कर ली थी कि आप शहद नहीं खाएंगे, और इसी तरह दूसरा इशारा है सूरह अल अहज़ाब की आयत में कि जिसमें आपने कुछ मांग लिया था कि हमें वो दुनियादारी की चीज़ें, यानी ज़रूरियात की चीज़ें तो मिल जाएं, तो कहा आपकी बीवियों ने आपस में रश की बुनियाद पर कुछ इत्तफाक कर लिया। तो फकुल तू, तो मैंने उनसे कहा, लहुन्ना, उनके लिए, असार अबू हो इंतलकुन्दिला हो अजवाजन खैरन, यानी हजरत उमर के मुंह से ये पहली बात निकल गई थी नबी की बीवियों के भी, रिसेंटली तो हम पढ़ चुके हैं आयतें, कि आप हर बीवी के पास जाकर उनको ये कह रहे थे कि देखो, मतलब हर बीवी सम्राट हजरत अफसा को, फिर उम्मे सलमा को जाके कहा कि देखो तुम इस तरह की बातें करोगी तो अल्लाह का नबी तुम्हें तलाक दे देगा। कहते अभी मैंने ये बात आपकी बीवियों से की, फनजलत हाज़िहिल आयतु, तो ये आयत भी नाजिल हुई। अब आप सोचिए कि बहुत बड़ा ऑनर है ना, दुनिया में लोग पता नहीं क्या कुछ सोचते हैं, काली जुबान वाला है, जिसकी बात पूरी हो जाए लोग कहते हैं इसकी तो जुबान काली है। कोई तो कुछ ये कह देगा जी, अच्छा जी फलां चूंकि बहुत नेक है तो उसकी मुंह की बात तो जरूर पूरी होती है। कुछ भी नहीं पूरी होती, लेकिन हजरत उमर की यहां से गैरत पता चलती है। मैं हजरत उमर के बारे में जितना भी सोचूं ना, तो मेरे जहन में एक बहुत बागैरत बाप بھائی، شوہر اور مرد نظر آتا ہے. اور آپ نوٹ کیجئے کہ حضرت عمر کا زیادہ رجحان جو تھا نا، وہ گھریلو مسائل اور خواتین سے متعلق پردے اور حجاب کی آیتوں کی طرف تھا. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ مجھے خواب میں عمر کا محل دکھایا گیا، میں جنت میں ہوں اور میں دیکھتا ہوں کہ وہاں عمر کا محل ہے، اور پیچھے سے ایسے لگا کہ کوئی عورت وہاں بیٹھی ہوئی ہے. تو مجھے عمر کی غیرت نظر میں آ گئی، یہ مجھے خیال آ گیا عمر کی غیرت کا، اور میں آگے جانے سے پہلے ہی پلٹ آیا. سوچیے اب، یعنی آج مردوں کے ذہنوں میں اگر یہ بات ہم عورتیں ڈالیں یا ہم خود اس طرح کی ہو جائیں تو کتنا خوبصورت عمل ہوگا نا. تو لیکن افسوس کی بات ہے کہ حضرت عمر کے مانگے ہوئے پردوں کو آج ہم نے چاک کر دیا، تار تار کر دیا. آج کی عورتوں نے وہ ہر جگہ ماحول رنگ کے اندر ڈھلنا پسند کریں گے، لیکن وہ اللہ تعالیٰ نے جو ایک خوبصورت سا حجاب دے دیا ہے اور ایک یعنی عورتوں کو اپنے آپ کو چھپانے کا حکم دیا، وہ مشکل لگتا ہے. اور اس کی وجہ صاف ظاہر ہے کہ ہم ماحول اور معاشرے سے اپوزٹ نہیں چلنا چاہتے، ہم چاہتے ہیں لو ہم بیوقوف لگنے لگیں اور پھر ہمیں سب لوگ دیکھیں گے. تو بہرحال یہ وہ چیز ہے کہ جس کو آج کے دور میں دیکھنا ہے. ہمارے تفسیر کے جو سیشنز چل رہے ہیں اس میں کل کے سبق میں ایک آیت تھی کہ وَإِنَّهُمَ رَبِّهِمْ يَوْمَ اِذِلْ لَمَحْجُوبُونَ، سورہ متففین میں، کہ کچھ بد نصیب ایسے بھی ہوں گے کہ قیامت کے دن اللہ تعالیٰ ان کو اپنے سے حجاب میں کر لے گا. تو میں اس وقت سوچ رہی تھی کہ دیکھے حجاب کی کیفیت اللہ نے اپنے لیے رکھی ہے. بہت ساری ایسی خوبیاں ہیں جو اللہ نے اپنے اندر رکھی ہیں اور وہ عورتوں کو بھی دی ہیں، جس میں ایک حجاب ہے. اللہ تعالیٰ خالق ہے، بچے پیدا ہوتے ہیں اللہ کے حکم سے تو عورت کو ماں بننے کا اللہ نے حق دیا. پھر اللہ رب ہے تو تربیت کا کام اللہ نے عورتوں کو دیا. تو جب بھی کبھی اپنے آپ کو چھپانا اور اپنی بیوٹی کو چھپانا مشکل لگے تو یہ بات یاد کر لیں کہ اللہ بھی تو چھپا ہوا ہے. اور آپ دیکھیں کہ کائنات کی ہر خوبصورت چیز چھپی ہوئی ہے. آپ کو کیلا کوئی چھیل کے دے دے، چھلکا اوپر نہ ہو، پڑا ہوا تھا آپ کو کوئی کے کھا لو تو وہم کریں گے نا. سیب آپ تھوڑی دیر چھیل کے رکھیں تو کیا ہوگا، کالا ہو جائے گا. لالی پاپ کوئی کھول کے رکھ دے اور اوپر مکھیاں چمٹیاں اور آپ کو کہیں اس کو کھاؤ، تو یہی حال اس عورت کا بھی ہوتا ہے جو اپنے آپ کو سر عام دوسروں کے لیے فتنہ بنا کر پیش کرتی ہے. تو اللہ سے دعا کرتے ہیں کہ اللہ کے نبی کی ان سنتوں کو آج ہم سب اپنے سامنے رکھ سکے اور اپنے گھروں کے حلیوں اور حال کو چیک کریں. تو یہاں تک آپ دیکھیے کہ احکامات جو ہم نے پڑھے، اس میں مختلف چیزوں کے ساتھ ساتھ جو چیز ہمیں سمجھ میں آتی ہے وہ کیا ہے کہ صحابہ کرام کا بھی اس قرآن کے نزول میں حصہ ہے. اور یہاں سے صحابہ کرام کی خوبی کا بھی پتہ چلتا ہے کہ اللہ کے ہاں ان کا کیا مقام تھا. اب ایک اور چیز ہے، اگلا ایشو کیا ہے سمجھ لیجئے، نماز کے دوران کھانسی آ گئی، کھانسی کے ساتھ تھوک آ گیا، بلغم آ گئی، ریشہ آ گیا، رنی نوز ہو رہی تھی، اب کیا کریں؟ دیکھیے عام طور پہ تو انسان کے پاس کوئی نیپکن ہوا چلا گیا، باتھ روم میں گیا، پانی ڈال دیا، دھو لیا. اب نماز میں کس حد تک کر سکتے ہیں، وہ احکامات تھوڑے سے ہم دیکھیں گے اگلی حدیث میں. باب کیا ہے، تھوک کو بذریعہ ہاتھ مسجد سے صاف کرنا. حق البزاق بالید من المسجد. عن انس رضی اللہ عنہ ان نبی صلی اللہ علیہ وسلم را نخامۃ فی القبلۃ. حضرت انس سے روایت ہے کہ اللہ کے نبی نے دیکھا بلغم قبلے کی طرف، یعنی آپ نے مسجد نبی کے جو فرنٹ کی جو وال تھی اس پہ کچھ بلغم دیکھا، ریشہ جیسے تھوک ہوتی ہے. فشق ذالک علیہ، بہت ناگوار گزرا آپ کو یہ. حتی رؤیا فی وجہہ، حتیٰ کہ دیکھا گیا اس کا اثر آپ کے چہرے سے. یعنی اللہ کے نبی اتنے نفاست پسند تھے کہ گندگی کو دیکھا جب آپ نے تو آپ کے چہرے پہ جو ناگواری آئی صحابہ نے خود دیکھ لیا. یہ خیر فقاما، پھر آپ خود کھڑے ہو گئے. فحقہ بیدیہ، اللہ اکبر، پھر آپ نے اپنے دستے مبارک اپنے ہاتھ سے اس کو صاف کیا. ہم کبھی کسی کا تھوک صاف کر سکتے ہیں؟ پھر اس کے بعد فقالا، دیکھیے پہلے اصلاح کر دی صحیح کر کے، اب فقالا بولے، ان احدکم، بے شک کوئی ایک تم میں سے، اذا قام فی صلاتہ، جب کھڑا ہو جائے اپنی نماز میں، فانہ یناجی ربہ، تو وہ تو مناجات کرتا ہے اپنے رب سے. یعنی جب ہم نماز پڑھتے ہیں تو ہماری اللہ تعالیٰ کے ساتھ کال چل رہی ہوتی ہے، ہم اس کے ساتھ تعہزاری کر رہے ہوتے ہیں. وَإِنَّ رَبَّهُ بَيْنَهُ وَبَيْنَ الْقِبْلَةِ، اور بے شک اس کا رب جو ہے اس کے اور قبلے کے درمیان ہوتا ہے. امیجن کریں اس فیلنگس کو، جب ہم نماز پڑھتے ہیں تو ہم قبلے کی طرف ہوتے ہیں نا، قبلے کے اور ہمارے، قبلے اور ہمارے بیچ میں کون ہوتا ہے؟ اللہ ہوتا ہے، رب ہوتا ہے، سبحان اللہ. لہذا فلا، پس نہ، یبزقن احدکم قبل قبلتہ، پس نہ کوئی تھوکے تم میں سے قبلے کی طرف. यानी नमाज की हालत में अगर थूकने की जरूरत पेश आ जाए तो सामने ना थूके। वैसे भी आप सोचिए, हम एक दूसरे के आमने सामने बैठे हैं और अभी भी जैसे बैठे हैं तो कोई आप में से स्पिट करेगा, मुंह में च्युइंगम उछलाए, तो मुझे क्या फील होगा कि शायद आप मेरा मुंह चढ़ा रहे हैं। दूर से मुझे ना भी पता चले कि च्युइंगम खा रहे हैं तो बैड फीलिंग आएंगी ना। तो मैं भी इंसान, आप भी इंसान, लेकिन अगर अल्लाह के सामने नमाज पढ़ते हुए हम इस तरह की हरकतें करें तो कितना बुरा लगेगा। अब अगला सवाल है, फिर करें क्या? अल्लाह की तरफ तो हम नहीं कर सकते। फरमाए वलाकिन, और लेकिन, अनजसारी ही और तहत कदमी ही, क्या करो? या तो बाईं जानिब, यसार, लेफ्ट साइड, लेफ्ट हैंड, या अपने कदम के नीचे थूक दे। सुम अखज़ तरफ रिदा ही, फिर आपने अपनी चादर का एक किनारा जिसमें थूका, फबसक फी ही, फिर उसमें थूका, सुम रद्द बादहु अला बादिन, फिर उसमें से बास को बास पर पलटाया, फकाला, फिर फरमाया, औ यफलु हाकज़ा, इस तरह कर लिया करो। अब आप इसको समझिए, नंबर एक बात है कि सामने नहीं थूकना, वजह क्या है? अल्लाह ताला सामने है। अब सवाल पैदा होता है, अल्लाह सामने कैसे है? तो इसकी वजह आप अपने लिए ये सोचें कि अल्लाह की रहमत सामने से आ रही होती है, ठीक है? फिर दूसरी बात यह है कि यहां एक और चीज समझिएगा कि कुछ लोग ये कहते हैं कि अल्लाह हर तरफ हाजिर नाजिर है, तो फिर तो दाएं भी अल्लाह है, बाएं भी अल्लाह है, पांव के नीचे भी अल्लाह है, ठीक है? ये बहुत बुनियादी अकीदा है कि अल्लाह आसमान पे है, उसका इल्म, उसकी समात, उसकी बसारत, वो हर जगह। यानी इस वक्त हम सब यहाँ क्लासरूम में बैठे पढ़ रहे हैं, आपका क्या गुमान है कि अल्लाह ताला किधर है? आगे, पीछे, हाजिर, नाजिर, इस कमरे में अपने वजूद के साथ अल्लाह ताला? बिल्कुल भी नहीं। ये गलत अकीदा, और दिन ब दिन इसकी वजह से बहुत खराबियां अकायद में आ रही हैं। हमारा अकीदा क्या है? अल्लाह ताला आसमान पे है, अर्श पे, हाँ वहां होने के बावजूद अलीम, बसीर और समी, तीन खूबियां, समी, बसीर और अलीम, इतना ज्यादा कि इस क्लासरूम में बैठे हुए एक एक बंदे को वो देख भी रहा है, उसकी बात को सुन भी रहा है, और उसके दिल में क्या आ रहा है वो भी जान रहा है, और इसी तरह सारी दुनिया के लोगों को, ठीक है? तो ये तर्दीद है इस बात की कि अल्लाह हर जगह हाजिर नाजिर है। अगर अल्लाह हर जगह हाजिर नाजिर होता तो फिर आगे तो क्या, साइड पे भी नहीं है। तो सवाल पैदा होता है, फिर अल्लाह ताला के नबी ने ये क्यों कहा कि अल्लाह उसके और किबले के बीच में होता है? तो इसके बारे में मुस्नद इमाम अहमद की रिवायत से ये पता चलती है कि सामने अल्लाह की रहमत होती है, ठीक है? और वैसे भी देखिए, एटिकेट्स के खिलाफ है ना बात, बैड लगता है ये चीज। फिर दूसरी बात क्या है कि जब इस तरह की कैफियत आए तो क्या करें? तीन ऑप्शंस दिए अल्लाह के नबी ने। नंबर एक क्या है कि लेफ्ट साइड पे थूक दे। ये कब होगा? जब आपके लेफ्ट साइड पे कोई नहीं पड़ा। अब आप जमात में नमाज पढ़ रहे थे और एकदम थूकने की हाजत हुई तो लेफ्ट साइड पे स्पिट करेंगे तो आपके साथ जो नमाजी हैं वो हर्ट होंगे, वो भी नहीं कर सकते। अच्छा, अब दूसरी सूरत फिर क्या है कि फिर अपने पाँव के नीचे थूके, यानी अगर खुली जगह है या ज़मीन है या कुछ है, ये भी थोड़ा मुश्किल होगा। आजकल के हालात में तो ये भी मुमकिन नहीं है ना कि हम मस्जिद के कारपेट पे तो नहीं थूकेंगे। तो फिर क्या करें? ये देखिए अल्लाह के नबी ने क्या दिखाया, आपने क्या किया, सुम्मा खज़ा तरफा, तरफा किनारा, रिदाय ही अपनी चादर, फिर थूका इसमें और इसको फरद्दबाद होलाबाद, अब इस तरह करके इसको पकड़ लिया, नमाज पढ़े जाए इसको वॉशरूम में जाके धो दें। सब आज के दौर में हम यही करेंगे। दोहरा देती हूँ, नमाज के दौरान अगर मुश्किल हो, आपके कोई नैपकिन है, टिश्यू पेपर है, सेम थिंग है, आप रख सकते हैं। ये भी एक इससे इशू समझ लें। अब ये नहीं कि हाथ में पकड़ के नमाज पढ़ें, हाँ कोई रनी नोज है तो और बात है, अदरवाइज आपके पास नैपकिन पड़ा हुआ है या आपको लगता है कि ये मुझे तबीयत ऐसी हो सकती है, तो फिर जो काम आप अपने दुपट्टे के कोने से कर रहे हैं वो आप अपने रुमाल से भी कर सकते हैं, और फिर थोड़ी बहुत इस तरह की जो मूवमेंट है उससे नमाज जो है वो ख़राब नहीं होती, ठीक है? नमाजी अपनी दाई जानिब ना थूके। ला यबसुक अन जमीनी ही फिस सलाती, ये आप साथ दोहरा लीजिएगा, अन अभी हो रही रता व अभी सईदिन रदियल्लाहु अन्हुमा हदीसुन नुहामती व फीही जियादतुन वला अला अन यमीनी ही। हज़रत अबू हुरैरा और अबू सईद रज़ी अल्लाहु अन्हु से ये जो ऊपर हदीस हुई है, इसी के साथ कुछ और लफ्ज़ भी हैं। वो क्या है कि वला अला जमीनी ही, कि अपने दाएं जानिब ना थूके, यानी सामने नहीं थूकना और राइट साइड पे नहीं थूकना। वजह क्या है? क्योंकि राइट साइड पे इंसान की नेकियां लिखने वाला फरिश्ता होता है, ठीक है? तो असल में ये कॉर्नर दी गई है, सच्ची बात है। अगर आप इन सब चीज़ों को देखें तो हमारा ईमान है ना कि राइट साइड पे नेकियां होती हैं, अच्छे फरिश्ते होते हैं, और लेफ्ट साइड हमारी नज़र में थोड़ी सी कम दर्जे की साइड होती है। तो لہٰذا اس سے آپ کو یہ بھی تو بات پتہ چلی کہ ہمارا دین دین آف ایٹیکیٹس ہے، دین اخلاق ہے، اس میں ایٹیکیٹس کی بہت زیادہ اہمیت ہے. اب ایک سوال آپ کے ذہن میں اٹھنا چاہیے کہ اگر کسی نے مسجد میں تھوک ہی دیا اب کیا کریں، کیا اس کا کوئی کفارہ ہے یا اس پہ کوئی دم ہے؟ تو کفارۃ البزاقی فی المسجد، مسجد میں تھوکنے کا کفارہ کیا؟ اچھا یہ چھوٹا سا آپ لوگ ہوم ورک نوٹ کرتے ہیں کہ جو لفظ عام کامن یوز کے آپ کو حدیثوں میں مل رہے ہیں، جیسے تھوکنا، ہمارے زبان پہ تھوک کے ساتھ فوراً سپٹ کرنا کیوں آ جاتا ہے؟ کیونکہ ہمیں پتہ ہے کہ انگلش میں یہ ہے، لیکن اب یہ لفظ بزاق نوٹ کر لیں. یعنی اگر اسٹوڈنٹس جو ہیں وہ ان میں سے مشکل الفاظ کو الگ لکھ رہے ہیں جیسا کہ شروع میں کہا گیا تھا، تو ان کو ابھی تک یاد کر رہے ہیں، تو آپ حدیث پڑھنے کے دوران اسپوکن عربک بھی پڑھنے لگیں گے. بہت سارے لوگ کہتے ہیں ہمیں ایز اے لینگویج پہلے عربک سیکھنی ہے، پھر قرآن پڑھیں گے، پھر حدیث پڑھیں گے. تو اس کا بہت زیادہ کام الحمدللہ قرآن اور حدیث پڑھنے سے خود بخود ہو جاتا ہے. ٹھیک ہے. ان انس رضی اللہ عنہ، حضرت انس رضی اللہ تعالیٰ عنہ سے روایت ہے، قال النبی صلی اللہ علیہ وسلم، اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، البزاقو تھوکنا، فی المسجدی مسجد میں، خطیتن خطا ہے یعنی مسٹیک ہے، نہیں کرنا چاہیے، وکفارتہ اور اس کا کفارہ کیا ہے، دفنہا اس کو دفن کر دو. بس یہ کفارہ کیا کہ اگر مسجد کے صحن میں مٹی ہے تو اور اوپر سوکھی مٹی ڈال کے اس کو چھپا دو. اگر خدا نخواستہ کسی نے مسجد کے کپڑے پہ کر دیے تھوک یا فرش پہ کر دیے تو جا کے اس کو صاف کر دے. یعنی مقصد یہ ہے کہ اگر گندگی پھیلائی ہے تو اس کو صاف کر دیجیے. ٹھیک ہے. ایک سوال آپ نے نہیں پوچھا، میں بتاتی ہوں کہ تھوک نجس ہوتا ہے، ناپاک ہے، یا ناک سے جو پانی بہتا ہے نجس ہے، ناپاک ہے؟ نجس نہیں ہوتا. اگر یہ نجس ہوتا تو کیا ہوتا بھلا؟ جو ہی تھوک تھوڑا سا آپ کے جسم پہ یا ہاتھ پہ لگتا وضو ٹوٹ جاتا. یہ جو رنی نوز ہوتی ہے، ناک بہتی ہے، یہ نجس نہیں ہے. نجس ہوتی ادھر آپ کے منہ پہ ناک تھوڑی سی لگی، آپ کا وضو ٹوٹ گیا. ٹھیک ہے، یہ اچھی نہیں ہوتی، رتوبتے ہیں، لیکن یہ نجس نہیں ہوتا. ٹھیک ہے. اگلا دیکھیے، ٹاپک ہے عزت الامامی. عزا کہتے ہیں واس کرنا، اس میں واس چھپی بھی ہے. واس کا لفظ عزت الامام الناس، امام کا لوگوں کو نصیحت کرنا، فی اتمام الصلاتی تاکہ نماز کو اچھی طرح ادا کرے، وذکر القبلتی اور قبلے کا ذکر. یعنی امام کیا لوگوں کو نماز کو اچھی طرح پڑھنے کی نصیحت کر سکتا ہے اور قبلے کا تذکرہ کر سکتا ہے؟ حدیث آپ میرے ساتھ دہرا لیجئے. عن ابی ہریرہ رضی اللہ عنہ ان رسول اللہ صلی اللہ علیہ وسلم قال هل ترون قبلتی ہا ہنا فواللہ ما یخفا علی خشوعکم ولا رکوعکم انی لأراکم من ورائی زہری. ترجمہ کیا ہے؟ حضرت ابو ہریرہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، حل کیا ترونا تم دیکھتے ہو، قبلتی کیا تم دیکھتے ہو، قبلتی ہا ہونا میرا چہرہ اس طرف. مراد کیا ہے کہ جب میں نماز پڑھتا ہوں تو کیا تم یہ سمجھتے ہو کہ میرا منہ قبلے کی طرف ہے اور تم میرے پیچھے ہو؟ فواللہ پس اللہ کی قسم، ما یخفا نہیں چھپتا علی یا مجھ سے، خشوع اکم تمہارا خشوع، ولا رکوع اہم اور نہ تمہارا رکوع، انی بے شک میں لأراکم البتہ دیکھتا ہوں تم کو، من ورائے ظہری اپنی پشت کے پیچھے سے بھی. یہ ہے آپ کا معجزہ. بہت کانفلکٹنگ بات ہے، جو لوگ صحیح نہیں سمجھیں گے وہ اس میں بہت کچھ اور لے جائیں گے. دیکھیں جیسے اس وقت آپ آگے بیٹھی ہیں، سسٹر کوثر آگے بیٹھی ہیں، تو پیچھے والی رو میں سسٹرز جو کرتی ہیں یا ہاتھ اٹھاتی ہیں بولتی ہیں، کیا ان کو دکھتا ہے؟ نہیں دکھتا نا. سیم تھنگ، آپ میں سے کسی انور باجی بیٹھے ہیں تو ان کو پیچھے والی لائنیں نہیں دکھ رہی نا، ہم میں سے کسی کو نہیں دکھتی. سیم تھنگ، میں ادھر ہوں تو مجھے نہیں پتا پیچھے کیا ہوگا، اگر دیوار نہ ہوتی کچھ اور چیز ہوتی. تو اللہ کے نبی صلی اللہ علیہ وسلم جب نماز پڑھاتے تھے آپ کہاں ہوتے تھے؟ امامت کے مصلے پہ، لوگ پیچھے تھے، آپ کو پیچھے نہیں دکھنا چاہیے نا. لیکن آپ کا معجزہ تھا، اللہ تعالیٰ جتنا جو چاہے کہ جب آپ نماز پڑھانے کے لیے آگے کھڑے ہوتے تو پچھلی صف میں جو لوگ تھے وہ خوشی سے پڑھ رہے ہیں، وہ اچھی طرح نماز پڑھے رکوع، آپ کو پتہ چلتا تھا. اب یہ کیسے پتہ چلتا تھا؟ جہاں تک کسی نے کہا کہ اللہ کے نبی کے پیچھے یہ جو مہر نبوت تھی نا آپ کے یہ گدی کے بال جیسے یہ نیچے چٹیا جہاں پڑتی ہے تو یہاں آپ کے ایک مہر نبوت تھی، لوگ کہتے ہیں اس میں آنکھیں تھیں، یعنی مین کے اللہ کے حکم سے دکھتا تھا. واللہ عالم، ہم اس پہ کچھ نہیں کہتے، لیکن اس کو آپ یوں سمجھ سکتے ہیں کہ جب آپ کسی بھی کمرے میں نماز پڑھتے ہیں پیچھے بچے کھیل رہے ہیں، کیا آپ کو نماز میں نہیں پتہ چلتا پیچھے کیا حرکتیں ہو رہی ہیں؟ پیچھے کی کول کامنیس، سکون، خاموشی آپ کو پتہ چلتی ہے، ٹھیک ہے. پھر دوسری بات، ایک اور چیز بھی ہوتی ہے کہ جب کوئی نماز پڑھتا ہے نا تو مقتدی اگر امام کے ساتھ قرأت کرنے لگ جائے، جیسے آپ اکثر یہ ہوتا ہے جب آپ جہری نماز پڑھاتے ہیں اور اللہ رحم کرے وہ سورت پڑھ لیں جو لوگوں کو آتی ہے تو وہ آپ کا پڑھنا محال کر دیں گے. آپ کو پتہ ہے کہ حکم کیا ہے؟ سورت فاتحہ آپ پڑھیں گے پیچھے، دہرائیں گے ساتھ ساتھ ان کے پیچھے رہتے ہوئے، لیکن جو ہی وہ اگلی سورت پڑھیں گے تو آپ صرف سنیں گے. ایک دفعہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے نماز پڑھائی تو بھول ہونے لگی نا، تو آپ نے سلام پھیر کے پوچھا کیا تم میرے پیچھے یہ ساتھ پڑھ رہے تھے؟ تو ایک دو نے کہا ہم پڑھ رہے تھے. تو آپ نے فرمایا جب مقتدی ساتھ پڑھتے ہیں تو امام کو بھول لگتی ہے، ٹھیک ہے. تو اب ہم اس کو کچھ نہیں کہتے، بس اس کو ایسے ہی چھوڑ دیتے ہیں کہ اللہ کے نبی کو کیسے پتا چلتا تھا؟ جتنا اللہ بتاتا تھا، مطلب یہ تھا کہ تم پیچھے بھی نماز پورے خشوع کے ساتھ پڑھا کرو، یہ نہیں ہے کہ تم میرے پیچھے سے دوسری طرف پڑھو. اب یہاں سے تھوڑا سا ایک ذہن میں سوال آتا ہے کہ کیا صحابہ بچے تھے یا کوئی وہ ایسی حرکتیں کرتے ہوں گے؟ نہیں کرتے تھے. یعنی نعوذ باللہ اس حدیث کو پڑھ کر کوئی یہ نہ سوچ لیں کہ ادھر اللہ کے نبی نے نماز شروع کی تو صحابہ ہنسنے لگ گئے. یہ تو بچوں کی عادت ہوتی ہے. کبھی آپ نے ٹین ایجر لڑکوں کے ساتھ نماز پڑھی ہے؟ ہم جب کلاسز میں کبھی بچوں کو سکھانے کے لیے نماز پڑھاتے ہیں نا، ابھی بھی ناروے کے اسکول کا میرے ذہن میں منظر ہے، تو جب پیچھے سے ڈور کھلتا ہے نا تو اس طرح امام صاحب ادھر ہیں تو پیچھے لڑکے جو ہیں وہ ادھر، جو ہی امام صاحب نماز پڑھتے ہیں نا تو پیچھے لڑکے آپس میں چھیڑنا شروع کرتے ہیں. خیر جی، سسٹر سائڈ پہ کمپلین آ گئی، انہوں نے کہا اچھا ہم اس کا ایک علاج کرتے ہیں، بچوں کو نہیں پتا تھا. اب امام صاحب جو تھے نماز پڑھا رہے ہیں سر یا جو بھی کوئی ہے تو لڑکے پیچھے ہیں، تو اب وہ لڑکے حسب عادت کھچ کے وہ ذرا ایک دوسرے کو چھیڑنے، پیچھے ان کی ایک دو ٹیچر کھڑی تھی، جو ہی انہوں نے حرکت کی انہوں نے ان کو پیچھے سے کیا. اب ان کے لیے انایکسپیکٹڈ تھا، لیکن عموماً 7-8-9 سال کی عمر کے بچوں کو یہ کرنا پڑتا ہے، وہ ان کی عادت ہوتی ہے چھیڑنے کی، وہ بھی اچھے لگتے ہیں. تو لیکن یہ کہ صحابہ کرام ایسے نہیں تھے، وہ مطلب پورے خشوع سے پڑھتے تھے. ایک ہلکا سا اشارہ اس میں یہ ہے کہ امام کے یا نماز پڑھانے والے کو دوسروں کے نماز پڑھنے کے طریقے سے بھی خشوع ملتا ہے. بعض دفعہ آپ نماز پڑھائیں اور لوگ پیچھے کھانس رہے ہیں، ہل رہے ہیں، جل رہے ہیں، بار بار ان کا سکارف پھسل رہا ہے اور فون بج رہا ہے، تو اسے نماز پڑھانی مشکل ہو جاتی ہے، ٹھیک ہے. پھر اس کے بعد، حل یقال مسجد بنی فلان، مسجد بنی فلان کہا جا سکتا ہے؟ یہ جو بعض دفعہ لوگ کہتے ہیں نا یہ عربوں کی مسجد اور یہ گوروں کی مسجد اور صومالیوں کی مسجد، یعنی کیا مسجد کو کسی قبیلے، کنبے، خاندان سے موسوم کیا جا سکتا ہے؟ اس کو ہم دیکھیں گے. عن ابن عمر رضی اللہ عنہما، حضرت ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے، ان رسول اللہ صلی اللہ علیہ وسلم سابق بین الخیل التی ادمرت من الخفیائی، کیا اللہ کے نبی نے تیار شدہ گھوڑوں کے مقابلے کے لیے فاصلہ مقام خفیہ، یہ جو خفیہ لفظ نا یہ ایک مقام، یہاں سے لے کر وہ امدہ سنیت الوداع، سنیت الوداع ایک دوسرا مقام ہے، گھڑ دوڑ ہے اس کا معاملہ، پوری حدیث پڑھ لے پھر بات کرتے ہیں. سابقہ میں نے مقابلہ کروایا، بین درمیان الخیلی گھوڑوں کے، اللہ تی وہ جو ادمیرت من الخفیائی و امدہ سنیت الوداع، یعنی ایک دفعہ اللہ کے نبی نے تیار شدہ گھوڑوں کے مقابلے کے لیے فاصلہ مقام حفیہ سے سنیت الوداع تک کیا، یہ پہلی صورت تھی. اور دوسرا کہتا ہے سابق بین الخیل اللتی، اور مقابلہ کروایا ان کے درمیان جو لم تدمر، جو کہ تیار نہیں تھے. پہلے ہم نے کیا لفظ دیکھا تھا، ادمیرت، تیار تھے یعنی جن کو ٹریننگ دی ہوئی تھی، لیکن اب جو گھوڑے ہیں وہ غیر تیار شدہ ہیں. من السنیتی الى المسجد بنی زریق، مقام کون سا ہے، سنیت الوداع سے مسجد بنی زریق کی طرف. و ان عبد اللہ ابن عمر، اور حضرت ابن عمر رضی اللہ تعالیٰ عنہ بھی، کان فی من سابقا، اس گھڑ دوڑ میں سوار تھے، یعنی جس میں لوگوں نے حصہ لیا. اب اس حدیث میں گھوڑوں کی دوڑ سے تو ہمیں کچھ سمجھ نہیں آ رہا، لیکن یہ پتہ چل گیا کہ مسجد کا نام نبی صلی اللہ علیہ وسلم نے کیا بولا، بنی زریق. تو کیا پتہ چلا کہ کسی مسجد کو مسجد فلاں کہہ دینے میں کوئی حرج نہیں، تعارف کے لیے نام ہوتے ہیں، کسی کی ذاتی ملکیت بھی نہیں ہے. آپ کو کہہ دے وہ مسجد شیخوں کی مسجد اور وہ جاٹوں کی مسجد، अब अगर इसमें कोई तकाबल नहीं है, कोई ब्लड डाउन करना नहीं या किसी को प्रोमिनेंट करना नहीं, सिर्फ लोगों के हम मशहूर हो गई हुई है, तो फिर और बात है। जैसे ऐसे ही मेरे मुंह से निकल गया, कहीं दर्स था तो मैंने कहा हाँ वो सूफी साहब की मस्जिद में होना, तो मेरे हस्बैंड से कह रहे क्या कहा तुमने, मैंने अपने रवानी में फिर कह दिया कि हाँ फलां दिन मस्जिद सूफी साहब की मस्जिद। फिर मैंने कहा वो असल में मुझे जो बताया कर, मैं जा भी चुकी हूँ, मैंने कहा वो मस्जिद मारूफ ही वहां सूफी साहब की मस्जिद के नाम से है। तो अब अगर ऐसी बात मुझसे निकल जाती है तो ना उससे कोई किसी का लेना ना देना, सिर्फ एक नाम रहे नाम है, तो इंशाल्लाह उससे कोई हर्ज नहीं पड़ता। आखिरी हदीस पढ़ेंगे आज के सेशन की, जो काफ़ी लंबी भी है और इसमें आपको बहुत खूबसूरत इशारे मिलेंगे एक इंसान की तबीयत कैसी होती है। आइए इसको देखते हैं, तवील हदीस है इसलिए साथ साथ ही इसको देखते जाएंगे। अल किस्मत व तालीकुल किन्वी फिल मस्जिदी, मस्जिद में माल तकसीम करना और खोशे खजूर लटकाना। किस्मा तो हो गया तकसीम करना, तालीक कहते हैं लटकाने को, क्या किन्वी, कहीं पढ़ा कुरान में किन्वी, थोड़ा सा लफ्ज फर्क है, किन्वानुन। चले किस सूरत में आया, सूरत अलनाम में आया है जी। खोशियों पे जब खजूरें लटकती है ना तो किन्वानुन वगैरह, किन्वान का लफ्ज है। अन अनस रज़ी अल्लाहु अन्हु, हज़रत अनस रज़ी अल्लाह ताला अन्हु से रिवायत है, ऊतिया नबी सल्लल्लाहु अलैहि वसल्लम बिमालिम मिनल बहरैन, नबी सल्लम के पास लाया गया कुछ माल बहरैन से, यानी बहरैन एक जगह थी, वहाँ से कुछ माल यानी माल गनीमत के तौर पर आया। फ़काला, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उन सुरूह फिल मस्जिदी, फैला दो उसको मस्जिद में। उन सुरूह क्या है, नसर, प्रोज के मानों में बिखरा हुआ कलाम होता है। इसके ऑपोजिट क्या होता है, शेर होता है, पोइट्री होती है, ठीक है। तो फरमाया कि उस माल को मस्जिद में फैला दो। वकान अक्सर मालिन ऊत यबही रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये माल काफ़ी मकदार में था, यानी बहुत ज़्यादा माल था। फ़खरज रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इला सलाती वलम यल्तफित इलैही, अल्लाहु अकबर। माल इतना था लेकिन जब नबी सल्लम नमाज के लिए मस्जिद में तशरीफ लाए तो आपने इसकी तरफ मुड़कर भी ना देखा, इल्तफात ना किया। यल्तफित क्या है, किसी चीज को इंपॉर्टेंस देना, यानी उसकी तरफ देखा भी नहीं। खैर, फलम मकदस सलाता, फिर जब आपने पूरी की नमाज, फारिग हो गए, जा फजलस इलैही, फिर आप इसके पास आकर बैठ गए, किसके पास, माल के ढेर के पास। फमा कान यराहदन इल्ला आताहू, सुभान अल्लाह, बस जिस किसी को भी आपने देखा उसको अता करते रहे, यानी जिसको हम कहते हैं ना झोलियां भर भर के देते रहे, जो आपके पास आता उसको देते जाते। इस जाहुल अब्बास, यहां तक इतने में इनके पास हजरत अब्बास रज़ियल्लाहु तआला अन्हु आए, कौन थे, चचा थे। फ़क़ाला, कहने लगे या रसूलुल्लाही, ए अल्लाह के रसूल, आतीनी, मुझको भी दीजिए, क्यों, फ़इन्नी फ़ादैतु नफ़्सी फ़ादैतु अक़ीलन, कहते हैं कि मैंने दियत दी थी अपनी भी और अकील की भी दी थी। कब दी थी, ये बदर की जंग में जब कैदी बनकर आए थे तो इन्होंने देखा। देखिए यहाँ से आपको थोड़ा सा एक किरदार भी समझ आएगा, यानी इस वक्त ये मुसलमान हो चुके हैं हज़रत अब्बास, लेकिन जब कुफर की हालत में थे गज़वे बदर में, ये और इनके भाई जो थे अकील आए थे, तो इन्होंने इनकी दियत दी थी। फ़काल लहु रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, तो कहा इनसे अल्लाह के नबी सल्लम ने, खुश कर ले लीजिए, जितना भी चाहिए आपने का उठा लो। फ़हसाफ़ी सऊबी ही, फिर भर लिया उन्होंने अपने कपड़े में, सुम्मा ज़हबा, फिर चल पड़े, यानी अपने कपड़े में बहुत सारा माल भर लिया। ثُمَّ ذَهَبَ يُقِلُّهُ فَلَمْ يَسْتَطِعْ, उसको उठाना चाहा, उठा ही नहीं सकी, नहीं, बहुत सारा सामान भर लिया। فَقَالَ يَا رَسُولَ اللَّهِ, तो फिर अल्लाह के नबी से कहा, मुर, हुक्म दीजिए, मुर के अमर से, किसी को हुक्म दीजिए, बादहुम, किसी एक को, यरफ़ुहु इलैया, जो इसको उठाने में मेरी मदद करे। क़ाला, आपने फरमाया, ला, नहीं, यानी कोई दूसरी आपकी मदद नहीं करेगा। क़ाला फरफ़ाहु अंत अलैया, कहा तुम खुद इस माल को उठाओ, यानी दूसरा नहीं उठाएगा, आप खुद उठाइएगा। قال لا, कहा नहीं उठा सकता। فنصر منه, फिर उसमें से कुछ कम किया। ثم احتمله, फिर उसको उठा लिया, समझ आ रहे ना, कि हज़रत अब्बास से जब ख़ुद ना उठाया गया, उन्होंने मदद मांगी, आपने कहा नहीं कोई मदद नहीं करेगा, आप खुद उठा लीजिए। खैर उन्होंने उसमें से कुछ उठाया तो वो उठाने की कोशिश करते रहे, फलकाहु अला काहिलीही, हत्ता के फिर उसके बाद जब उसमें से कुछ काम किया, यानी एक दो बार से ज़्यादा ये मामला हुआ, और बिल आखिर फिर उसको आपने उठवा कर इनके ऊपर रखा। सुबहान अल्लाह, यानी किसी और से मदद नहीं ली, लेकिन फलकाहु अला काहिली सुम्मन तलका, फिर वो चल पड़े। फमा ज़ाला रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम युत्बिहु बसरहु हत्ता हफिया अलैना। कहते हैं कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम यानी इनको देखते ही रहे, ये सब कुछ कर करा के वो चल दिए, और अल्लाह के नबी इनको देख रहे थे। किस चीज़ को देख रहे थे? अजबा मिन हिर्सिही फमा काम रसूलुल्लाही वसम्म मिन्हा दिरहमुन, यानी वो सामान उठाकर जा रहे थे और अल्लाह के नबी उनको तब तक देखते ही रहे जब तक वो उनकी आंखों से ओझल ना हो गए, और आपने उस वक्त जब वहां से उठे तो एक दिरहम भी बाकी ना रहा। क्या पता चल रहा है इंसानों की शख्सियत होती है ना। अब यहां इस हदीस में मस्जिद में जो खजूरों के खोशे थे लटकाने का जिक्र नहीं, लेकिन दूसरी रिवायत में मौजूद है। तो इसमें एक बात तो ये पता चली कि मस्जिद में अगर कोई डोनेशन का माल आ जाता है, कोई सदके की चीजें छोड़ जाता है, तो उसको फिर वहां का जो मैनेजमेंट का कोई पर्सन अगर वो बांटता है तो कोई हर्ज की बात नहीं है। दूसरी बात इधर पता चलती है कि इंसानी शख्सियात के मुख्तलिफ रंग होते हैं। कैसे होते हैं? हजरत अब्बास आपके चचा थे, इन्होंने बहुत साथ दिया आपका, कब? जब मदीना वालों ने आपको इनवाइट किया। हालांकि हजरत अब्बास उस वक्त मुसलमान नहीं थे, लेकिन जब बैत अकबा सानिया हुई थी तो ये उसमें आए थे, और इन्होंने साफ कहा था कि देखो तुम इस शख्स को लेके जा रहे हो तो ये मत सोचना कि हमने इसको छोड़ा हुआ या निकाला हुआ है, अगर इसको वहां जाकर छोड़ना है ना तो इधर ही छोड़ दो, और अगर इसके साथ जो कुर्बानियां देनी पड़ेंगी और जो इसके साथ तुम्हारी जिंदगी का रुख होगा वो चलने को तैयार हो तो ले जाओ। ये बहुत बड़ा एहसान है हजरत अब्बास का। लेकिन आप देखिए कि खुद बहुत देर से इस्लाम पे आए, बदर की जंग में कैदी बनकर आ गए, तो इनको कफारा कहा, अपना फिदिया दे दो, चले गए। फतेह मक्का के करीब जाकर ये मुसलमान होते हैं। घर के चचा, दूसरे चचा कौन है? हमजा शुरू में हो गए, चचा अब्बास का बेटा इब्ने अब्बास पहले हो गया, हजरत अली जो अबू तालिब के बेटे थे वो इनके भी भतीजे हुए, वो पहले हो गए। तो क्या पता चलता है कि खानदानों में जो लोग होते हैं ना, हर बंदा मुख्तलिफ हिसाब से दीन पे आता है। कुछ लोग बहुत जल्दी हक को कबूल कर लेते हैं, और छोटे लोग यंगस्टर जल्दी कबूल करते हैं बड़ों की निस्बत। फिर एक और चीज इससे इनकी पता चलती है, बुरी तो नहीं कह सकते हम क्योंकि सहाबी थे, और सहाबी की कोई भी बात बुरी ऐसे हम नहीं कह सकते, लेकिन तबीयत का मिलान है कि अपनी तबीयत के एतबार से हजरत अब्बास जो थे ना, यानी इनके अंदर ये माल की हिरस थी। अब जब इनको माल गनीमत मिला तो कितने साल पहले का बात याद करा रहे हैं कि वो इस्लाम ने मेरे से दियत नहीं ले ली थी। तो कुछ लोग अल्लाह के साथ भी आना भाई का हिसाब करते हैं, ज़कात देते हुए और सदका देते हुए और चंदा देते हुए डोनेशन देते हुए। तो अल्लाह से मैं अपने लिए भी और आपके लिए भी ये दुआ करूंगी कि अल्लाह ताला हमारे सीने खोल दे। फिर एक और चीज़ इसमें अल्लाह के नबी की बेतना, इतना ढेर आया है माले गनीमत का, लोगों को दिया है, सबको दिया है, खुद कुछ नहीं है, बस एक दिरहम भी नहीं बचा, उठ के चल पड़े। तो अल्लाह ताला मुझे बेन्यासी दे। अब आप चाहें तो कोई सवाल कर सकते हैं, इल्म का सवाल कर सकते हैं जी, कोई बात जो आप इस सारे हिस्से में आपके जहन में आई हो।
ये जो सज्जे साहब का आपने बताया, इसमें अगर नमाज खत्म हो जाए तभी कर सकते हैं?
दोनों तरह कर सकते हैं, सज्जे साहब के बहुत सारे काम आता है। जनरल बात है कि अगर नमाज के दौरान पता चल गया तो सलाम फेरने से पहले दो सज्जे करें और फौरन सलाम फेर लें, बात समझिएगा। बहुत सारे लोग क्या करते हैं, सलाम फेरने से पहले एक सजदा करते हैं, फिर शायद दोबारा तशहुद पढ़ते हैं, फिर दूसरा सजदा करते हैं, फिर सलाम फेरते हैं। ऐसा नहीं है, पूरी नमाज पढ़ के बस सलाम आप फेरने वाले थे और उससे पहले आपने दो सजदे करके सलाम फेर लेनी है। दूसरी सूरत वो है जो आपके पास हदीस में सामने आई कि अल्लाह के नबी सलाम करके बात भी कर चुके थे तो साहबा ने याद दिलाया, और ऐसा कब होता है जब कोई दूसरा आपको याद दिलाता है, तो सलाम फेरने के बाद भी आप कर सकते हैं दो सजदे, और उसमें भी बस दो सजदे करेंगे और डायरेक्ट सलाम फेर लेंगे, तशहुद उसमें नहीं पढ़ना। जी आपका सर, मसलन कौन सी दुआ?
मतलब रुकू की दुआ है सुभान रब्बिल अज़ीम, उसके जगह पर सजदे की दुआ पढ़ो।
गलती से पढ़ ली, हाँ। कोई हर्ज नहीं, इस पे सजदे साहब नहीं है, ठीक है जी। सजदे साहब जो ना मेजर गलतियों पे होता है, और अल्लाह ताला तो पता नहीं हमारी नमाजों की कितनी माफ करता है, हमारी तो हर नमाज इस काबिल है कि उसके बस सजदे साहब करें। چلیے جزاک اللہ خیر، اللہ تعالیٰ سے دعا ہے کہ علم نافع دے اور ہم اس سے بہترین فائدہ اٹھا سکیں. سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک.